अब आप देखिए कि बहुत अपना मैसेज कन्वे कर देते हैं, क्वेश्चन आंसर सेशन शुरू होता है, ठीक है, जो आमतौर पर ज्यादा डिफिकल्ट सेशन होता है जिससे लोग घबराते हैं। इतनी जबरदस्त हिकमत भरे जवाब है हजरत मूसा अलैहिस्सलाम के, जो फिरौन को ऑफेंड नहीं करते। वो होता भी है तो इस तरीके से ऑफेंड होता है कि मुस्तल मिलाता ही रह जाता है। तो इसमें सारी जहानत सामने आती है ना कि किस तरह टैकल किया ना सिचुएशन को। अच्छा, आप भी देखेंगे कि जब आप कहीं तबलीग करने जाएंगे ना तो लोग बाज़ुकात आपसे इररेलेवेंट बातें पूछेंगे, और बसावकात उनकी नीयत क्या होती, ऐसे सवाल करो ताकि फितना पैदा हो, फितना पैदा हो, लोग इसके मुखालिफ हो जाए और ये सब सिलसिला खत्म हो जाए। सवाल करने वालों की नीयत बाज़ुकात सीखना कुछ नहीं होती, सिर्फ दूसरे को परखना होती। अच्छा जरा देखें ये क्या कहता है, इस पे क्या जजमेंट है। अच्छा वो क्यों ऐसा करता है, इसी को बाहर से कुछ ऐसी बातें सुन के आए होते हैं ना किसी की शख्सियत के बारे, फिर वो खुद जज करते हैं। तो उसके लिए इब्तिदा में आप ओपन हाउस में रखें, आप क्या करें थोड़ी लिमिट्स रखें कि इररेलेवेंट क्वेश्चन नहीं जवाब दिए जाएंगे, आप सिर्फ सब्जेक्ट से रिलेटेड बात पूछ सकते हैं, और जिस जवाब से आप समझे कि कितना हो सकता है खा आपको जवाब आता है तो आप माजरत कर लें कि इस वक्त इस चीज का जवाब देने से हाजिर हूँ। क्यों, इसलिए कि सवाल उठाने का अगर मतलब फितना परदाजी हो तो ये शैतानी अमल है, ताकि लोग उस असर को भूल जाए जो अभी अभी उन पर हुआ है अल्लाह की बात सुनने का। शैतान तो यही चाहता है ना कि लोगों की अगर अल्लाह की कोई बात दिल पे आ गई तो इनकी तो जिंदगी बदल जाएगी, वो दिल पे आने ना दो, और अगर आ गए तो उसको वॉश आउट करो, खत्म करो उसको। और उसका भला तरीका क्या है, ऐसे सवाल करो कि जिससे हर चीज गड़बड़ हो जाए। अब आप देखिए कि मूसा अलैहिस्सलाम के जवाब कैसे हैं। आला फमन रब्बुकुम या मूसा, मूसा तुम दोनों का रब कौन है, क्योंकि फिरौन तो अपने आप को रब कहता था ना, अना रब्बुकुम अलआला। इस तरह का सवाल किया कि जिसका सच्चा जवाब देकर मूसा अलैहिस्सलाम फंस जाए, क्योंकि उसमें फिरौन की जात की नफी होगी, अहले दरबार इनको बुरा भला कहने लगेंगे और वो सब कुछ गुलगुले में खत्म हो जाएगा, सब तब्दील दरी की दरी रह जाएगी। अच्छा वो कहता था अना रब्बुकुम अलआला और उसने ऐलान करा रखा था। आपको मालूम है पूरे मिस्र में उसकी जगह जगह बुत खड़े किए हुए थे, तो ये तुम्हारे रब की तस्वीर है। तो क्या मूसा अलैहिस्सलाम को ये नहीं पता था कि ये इसके सवाल का मकसद क्या है, वो भी जानते थे कि ये क्यों पूछ रहा है और ये क्या पूछ रहा है। तो कामयाब मुबल्लिग वो होता है जो सवाल करने वाले के सिर्फ जाहिरी सवाल को ना देखे, उसके पीछे उसके मकसद को भी जाने, और मकसद वो अंदाज से भी पता चल जाता है कि दूसरा क्यों पूछ रहा है और क्या चाहता है। अक्सर लोग हमारे पास सवाल भेजते रहते हैं, हम एक सवाल मौसूल हुआ ईमेल पे, वो सवाल क्या था कि इस्लाम में पसंद की शादी के बारे में क्या हुक्म है, और साथ ही लिखा हुआ था कि मेरा ये सवाल नजरअंदाज न किया जाए और इसका जवाब जरूर दिया जाए। आपको मालूम है कि क्लास में जो कुछ इस पर मैं कह चुकी हूँ वो कह चुकी हूँ। अब ये सवाल मुझसे क्यों किया गया, इससे क्रेटम जवाब जाएगा, और वो जवाब बतौरे फतवा प्रपोजल के साथ शरीक होगा कि फुलां जिनको आप बहुत मानते हैं वो तो ये कहती है और आप उसके अगेंस्ट कर रहे हैं, ये लीजिए। तो ये अंदाज क्या है, क्या करना है दरअसल, किन माँ बाप को नहीं पता इस चीज का हुक्म, क्या मालूमात की कमी है इस सब्जेक्ट के लोगों में। तो हमेशा सवाल करने वाले का सवाल समझे, सिर्फ ये ना समझे कि सवाल क्या है, सवाल तो समझना ही है, ये भी समझे कि पीछे मकसद क्या है, फितना परदाजी या फिर वाकई कोई हुक्म जानना। सवाल निस्फ इल्म होता है ना, कि नहीं पता और पता चल जाता है, तो आधा इल्म सवाल से मिलता है। सवाल पसंदीदा है लेकिन अच्छी नीयत के साथ, ना तो किसी का इल्म परखने के लिए और न ही किसी को बदनाम करने के लिए, न फितना बर्दाजी के लिए। बहरहाल मूसा अलैहि सलाम इतना खूबसूरत जवाब देते हैं, वो सिर्फ ये नहीं कहते कि हमारा रब तो अल्लाह है, ये तो उसको भी पता था कि तो मरते वक्त डूबते वक्त ईमान ले आया था ना, वो क्यों ईमान लाया था, इसीलिए ना, तो उसको पता था कि रब कौन है असल में। लेकिन वो खुद पसंदीदा और तकबर में इस हद तक मुबतला था कि उस हॉल से बाहर नहीं आ सकता था, अल्लाह को रब नहीं मान सकता था, क्योंकि इससे उसकी अपनी बड़ाई पे जरूरत पड़ती थी। अच्छा एक और बात यहाँ से देखी कि ये भी नहीं करना चाहिए कि अगर आपको किसी का मकसद पता चल जाए तो आप उसको कहे अच्छा तो तुम कितना चाहते हो ये सवाल करके मुझसे, मैं नहीं जवाब दूंगा इसका। ये भी नहीं कहा कि तुम्हें नहीं पता जो मुझसे पूछ रहे हो, कोई ताना नहीं, कोई तंज नहीं। मूसा अलैहि सलाम कह सकते थे कि तुम्हें पता है फिर क्यों पूछते, ये नहीं कहा, इस तरह जवाब दिया गोया वाकई नहीं पता। قال ربنا الذي أعطى كل شيء خلقه ثم هدى، زبردست جواب ہے یہ، کہا ہمارا رب وہ ذات ہے جس نے ہر چیز کو اس کی شکل و صورت دی ہے، خلق خاص مخصوص ساخت، ساخت کس کو کہتے ہیں، شیپ، ہر چیز کو ایک خاص بناوٹ دی ہے، ثم هدى، پھر اس کو کام کا طریقہ بھی بتایا، اس کی رہنمائی بھی کی ہے، یعنی دنیا کی ہر چیز جیسی بھی بنی ہے اس کی ڈیزائننگ اللہ تعالیٰ نے خود کی اور ایک خاص انداز سے کی۔ اب آپ دیکھیے مثال کے طور پر جیسے چڑیا کی شیپ اور ہے، رنگ اور ہے، آواز اور ہے، اب کبے کی ڈفرنٹ ہے۔ اب اگر یہ وائس ورسا ہوتا ہے کہ آواز تو چڑیا کی ہوتی اور سائز کبے کا ہوتا یا کوے میں چڑیا بولتی ہے چڑیا میں کوا بولے، کتنی بھونڈی دنیا ہو جاتی۔ تو یہ تصویر کس نے بنائی کوے کی، اس کا رنگ، اس کی شکل، اس کی آواز، اس کے بولنے کا سٹائل، سب کچھ ایک دوسرے سے میل کھاتا نا۔ پھر آپ دیکھیے ایک چھوٹی چڑیا ہوتی ہے، ایک نارمل چڑیا ہے۔ کل پرسوں میں کتاب دیکھ رہی تھی برڈس پہ، تو صرف صحرائی علاقے میں اتنے بے شمار برڈز ہیں، اس وقت مطلب کتاب میں آپ دیکھیں تو حیران رہ جائیں، بے شمار قسم برڈز کی، اسے بظاہر ایک ہی شیپ ہے لیکن کسی کا سر پیلے رنگ کا ہے، کسی کا نیلا ہے، کسی کی ٹانگیں اتنی لمبی ہیں، کسی کی چھوٹی ہیں، کوئی زمین سے لگا ہوا نظر آتا بیٹھے ہو، حیرت ہوتی دیکھ کے اتنی برائی تھی۔ تو یہ شیپ کس نے بنائی، ہر چیز کی شیپ اس نے خود بنائی، اس کی ڈیزائننگ، اس کی کلر سکیم، اس کی آواز، اس کے اندر باہر کا، اس کا وزن، اس کا حال ہولیا، اسے کہاں تک بڑھنا ہے، یہ بھی اس نے خود رکھا، اس سے آگے نہیں جانا۔ مثلا چڑیا گرو کرتی ہے، اگر وہ گرو کرتے کرتے کوے کے سائز کی ہو جائے تو اس کا سارا حسن مارا جائے، اس کی اسمارٹنیس ختم ہونے کے ساتھ۔ تو اس کی جو شیپ ہے اور اس کی اسمارٹنیس ہے اور اس کے پاؤں کا انداز ہے، اس کے پنجے ہیں، یہ سب کچھ یہ ہے کل شیء، ہر چیز، ایون سٹارز۔ اگر آپ دیکھیے کہ سٹارز سورج کے سائز کے ہوتے روز چمکتے ہیں رات کو، ہمارے سیلز کیسے کام کرتے، تو رات کو روشنی بھی رکھی لیکن ڈم لائٹ، چاند بھی رکھا تو سارا مہینہ نہیں چمکایا، تھوڑا 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 روز انتظار کروایا، پھر اس سے بڑا ہوگا، پھر اس سے بڑا، پھر اس سے فل مون ہو گیا۔ پھر یہ شیپس کس نے دی مون کو، آتا کل شیء۔ اب آپ ہر چیز پہ غور کیا کیجیے، ہر چیز کی شیپ پہ غور کریں، خلق، اور خلق میں صرف شیپ نہیں، اس کی صفات بھی ہیں، صلاحیتیں بھی ہیں، قوتیں بھی ہیں، جو بھی ہاتھ پاؤں اس کا، سب چیزیں، حتیٰ کہ خود ہمارے جسم کے اندر۔ اب دیکھیں کہ ہماری انگلیوں کا سائز ایک خاص حد کے بعد جا کے گرو نہیں کرتا، ہماری ہر انگلی کے سائز میں فرق، پانچوں انگلیاں برابر نہیں ہوتی، اگر یہ برابر ہو جاتی کام کرنا کتنا مشکل ہے، قلم ہی نہ پکڑا جاتا، بیٹھے ہو تو مزے سے خود سوچے نا کہ یہ اسی وجہ سے ہم یوں پکڑ لیتے ہیں کہ یہ چھوٹا ہے، اور اگر ہاتھ بھی زمین کے ساتھ ٹکرا رہے ہوتے لمبائی میں کتنی مشکل ہوتی۔ और अगर नाक सिर्फ दुगने साइज का होता हम क्या लगते, कान भी दुगने साइज के हो जाते। खुलना चाहिए। फिर आप देखिए कि हमारे जिस्म के अंदर जो आंख है, आंख के ऊपर जो लेंजेज है, कितना जबरदस्त किस्म का ग्लास है ये। यानी आप सोचे ना कि हमारे जिस्म में ग्लास भी, ये ट्रांसपेरेंसीज भी लगी हुई है सामने, कभी गौर नहीं किया। इसी की वजह से आंखों में चमक आती है ना, अगर ये ना तो चमक ही ना हो। अगर आंखों की स्किन ग्लासी होने के बजाय आई बॉल की, इस तरह की स्किन होती है आंखों के अंदर सचिन, और अगर कलरफुल ना होती, सारी ही काली, पूरी की पूरी काली होती अंदर से, हम एक दूसरे को देख ना सकते। आता कुल सही है, एक जर्रे से लेकर आसमान तक, इंसानों से लेकर हैवान तक, परिंदों से लेकर मछलियों तक, हर चीज की डिजाइनिंग उसने खुद की।
अगर आप में से किसी ने फाइन आर्ट्स पढ़ा है तो उसमें जो बेसिक एलिमेंट्स ऑफ आर्ट्स होते हैं, लाइन, कलर, फॉर्म होती है चीज, जो कि शेप होती है किसी भी चीज की। आप देखें जितने भी आर्टिस्ट कोई भी शेप बनाते हैं, कोई भी फॉर्म बनाते हैं, वो सब अल्लाह सुब्हानहू तआला की कायनात में ऑलरेडी वो शेप्स मौजूद होती है। इसी तरीके से जितने भी कलर्स हैं, आर्टिस्ट तो सिर्फ वो शेप्स और कलर्स और लाइन लेके उनको सिर्फ यूज कर लेते हैं, लेकिन जो ओरिजिनल चीज है वो तो अल्लाह सुब्हानहू तआला ने तख्लीक की हुई है। बहुत ही डेप्थ है इस आयत में, रब्बुल्लज़ी आता कुल्ल शयइन खल्क़हु, हर एक चीज की फॉर्म उसने जो है ना बनाई है, शेप बनाई है, और फिर सुम्मा हदा, हर चीज को काम करना सिखाया। मतलब मछली को तैरना, हाँ देखिए पैदा होते ही मछली पानी में ही पैदा होते तैरने लगती, इसी तरह बकरी का बच्चा पैदा होते ही उछलने लगता है, चलने लगता है। किसने ट्रेनिंग दी उसको? बकरी का बच्चा पैदा होते ही टांगे आसमान की तरफ करके क्यों नहीं लेट जाता, रोल होने लगे इधर उधर, क्यों पाँव के बल खड़ा होता है? किसने सिखा के ऐसे खड़े हो? हम तो नहीं सिखाते। चलिए आप बकरी अपनी को तो आप सिखा भी ले, लेकिन जो मखलूक जंगलों में पैदा होती उनकी नर्सिंग कौन करता है, और उनकी विलादत के वक्त कौन हाजिर होता है? अब तो पेट्स के लिए हमने हॉस्पिटल बना रखे हैं, क्योंकि अपने साथ उनकी भी आदतें बिगाड़ दी ना, उन्हें बीमार करते हैं। जैसे जंगल के जानवरों के कोई हॉस्पिटल नहीं है, नेचर खुद उनकी केयर करती। तो हर चीज का सिर्फ खालिक नहीं हादी भी है, सिर्फ खालिक नहीं हादी भी है। हादी का मतलब क्या? रहनुमाई करने वाला। ये दरअसल फिरौन को क्या बताना मकसूद था कि जिसने तुझको पैदा किया क्या उसका जिम्मा नहीं कि हिदायत भी दे? अगर चिड़िया को उसने काम करना बताया तो इंसान को नहीं बताएगा? और अगर इंसान का काम भी वही है जो एक चिड़िया करती है या एक बंदर करता है, यानी खाना पीना, बच्चे पैदा करना, घर बनाना, सैर सपाटा करना, उस दरख्त चढ़ उसके ऊपर, उधर उछल उधर कूद, बस खत्म। अगर जिंदगी सिर्फ यही थी इंसान की तो उसे तो जंगलों में फिर होना चाहिए था, और सिर्फ लड़ाई झगड़ा करके अपनी खुराक हासिल करना, उसे मार, उसे धाड़, उसे पछाड़, ये सब कुछ कौन करता है? जानवर करते हैं। तो इंसान का काम इससे कुछ ज्यादा है। इतना खूबसूरत जवाब है ना ये, और इसमें कभी आपको अल्लाह ताला का तारुफ कराना हो ना, ये बताने के लिए कि ये जो बात मैं आपको बता रही हूँ ये अल्लाह की बात है, तो पहले अल्लाह पर बात किया कीजिए, और ऐसी ही छोटी छोटी मिसालों से अपनी गुफ्तगू का आगाज किया कीजिए। अक्सर लोग जो जो कुरान को पढ़ रहे हैं ना, तो तबलीग में गलतियां करके पुशेमान होते। रोज कोई ना कोई खत आते हैं कि घर वालों को ये बताया तो उन्होंने यूँ मजाक उड़ाया, यूँ परेशानी, ये हो गया वो हो गया। उसकी वजह यह है कि चूंकि हमें अल्लाह ने अब इल्म दिया ना, हमारी सोच बदल रही, अब हम चाहते घर वाले खुद ही बदल जाए साथ, वो नहीं हो सकता। अच्छा, बाज़ वक़्त उनको हमारा रिएक्शन हो जाता है, वो चिढ़ जाते हैं कि हम क्यों ये कर रहे हैं, अब उनका साथ क्यों नहीं देते। तो उसमें क्या जरूरत है? हिकमत। और यहाँ ये हिकमत है, ऐन वसत बीच कुरान के आगे। अब इंसान को इन्हें सीखने के बाद आगे भी देना है ना, तो अब उसके तरीके बताए जा रहे हैं। सूरह ताहा कहाँ उतरी? मक्का में। تبلیغ کا آغاز تھا. آپ صلی اللہ علیہ وسلم کو بھی سکھایا جا رہا ہے کس طرح لوگوں کو اپروچ کرنا ہے. تو پہلا کام کیا ہے؟ رب کا تعارف. رب کون ہے؟ یہ دنیا کیا ہے اور اس میں انسان کی پوزیشن کیا ہے؟ جب کوئی انسان اللہ کی ہستی کے بارے میں سوچنے لگتا نا اور اس کی تخلیق سے غور کرنے لگتا ہے, اس کا اپنا ایک تعلق اللہ کے ساتھ استوار ہو جاتا ہے. پھر آپ کی نہیں اس کی بات ماننا لوگوں کے لیے آسان ہو جاتا ہے. قال ربنا الذي اعطى كل شيء خلقه ثم هدى. اسی میں ہمارے لیے رہنمائی کہ ہمیں بھی اس نے بنایا اور سب سے بہتر بنایا اور ہمیں بھی رہنمائی دی اور اس رہنمائی کے لیے پیغمبر بھیجے. جو رب مرغی اور مچھلی کو ہدایت دے گا وہ ہمیں نہ دے گا؟ قال فما بال القرون الاولى. اب چاہیے تو یہ تھا کہ فرعون کہتا اچھا کچھ اور پھر بتاؤ اپنے رب کے بارے میں. اگر واقعی وہ انٹرسٹڈ تھا رب کو جاننے میں تو اس کو اسی سبجیکٹ پہ اور بات کرنی چاہیے تھی. یہ فوراً بات پھیر دی اس ڈر سے کہ اور پتہ چل گیا تو اور پھنس جاؤں گا, بہتر ہے اس کو ہی پھنساؤں جب کولڈ وار ہو رہی ہے ایک طرح سے. قال فما بال القرون الاولى. وہ جو پہلے نسلیں گزری ہیں ان کی کیا حالت ہے؟ یعنی جو لوگ اللہ کے سوا دوسروں کی عبادت کرتے مر گئے ان کا کیا ہوگا؟ فما بال القرون الاولى. پچھلی قوموں کے بارے میں کیا کہتے ہو؟ ہمارے آبا و اجداد کے بارے میں کیا حکم دیتے ہو؟ جنت میں ہے یا جہنم میں؟ وہ گمراہ فوت ہو گئے تھے. فتنہ اٹھانے والا سوال ہے. کیسے؟ مثلا آپ اگر کہیں درس دے رہے ہیں اور لوگوں کو بتا رہے ہیں کہ صحیح یہ ہے اور آبا و اجداد کی رسمیں چھوڑ دو, تو وہ کہتے ہیں اچھا تو پھر وہ بے وقوف لوگ ہیں, تو آپ کا خیال ہے وہ جنت میں نہیں گئے ہوں گے, آپ ہی جنت میں لے جانے والے ہیں. اس طرح دوسرے لوگ کیا سوچتے؟ ہاں ہاں واقعی آبا و اجداد کے طریقے کیا غلط تھے, وہ بے سمجھ لوگ. موسیٰ علیہ السلام کا جواب اتنا خوبصورت. قال علمها عند ربي في كتاب. مجھے تو نہیں پتا, میرے رب کو پتا ہے اور ایک کتاب میں سب لکھا ہوا ہے. قال علمها. ان کا علم عند ربي, میرے رب کے پاس ہے. مجھے نہیں پتا, آئی ڈونٹ نو, لا ادری. امام مالک کے بارے میں کسی نے سنا کہ بہت بڑے عالم ہیں, بہت بڑے عالم. ایک شخص بڑی عقیدت کے ساتھ ان کے پاس آیا, اس نے ایک سوال کیا. امام مالک کہتے ہیں لا ادری, مجھے نہیں پتا. اس نے دوسرا کیا, انہوں نے کہا مجھے نہیں پتا. تیسرا کیا, کہا مجھے نہیں پتا. شخص غصے میں بھر گیا, میں اتنی تعریف سن کر آیا ہوں اور یہ شخص ہر بات کے جواب میں کہتے مجھے نہیں پتا. ہم فیصلے کرنے میں ایسی جلد بازی کرتے ہیں نا اور ایکسٹریم پہ چلے جاتے ہیں. اگر ہم سمجھے کہ کسی شخص کو علم ہے, ہمارا دل یہ چاہتا کہ پھر وہ ہر فن والا ہر بات کا جواب دے, اور اگر اس نے میری بات کا جواب نہیں دیا اس کو کچھ بھی نہیں آتا. ایسے ہی اتنی تعریف ہی کرتے ہیں لوگ, اس کو تو کچھ پتہ ہی نہیں, پتہ نہیں کیا کرنے جاتے ہیں لوگوں. اچھا, لیکن کبھی بھی اس بات میں شرمانا نہیں چاہیے. جب آپ نہیں پتا, نہیں پتا, نہیں جانتے, اپنی کم علمی کا اعتراف بہت پرسکون کر دیتا ہے انسان کو. جب آپ نہیں جانتے اور لوگوں کو شو کرتے ہیں کہ آپ بہت جانتے ہیں, آپ ایک عجیب کمپلیکس کا شکار ہو جاتے ہیں, عجیب پریشانی کا. بھول کر بھی کبھی اپنی علمیت کا روگ جھاڑنے کی کوشش نہ کریں. لوگ بہت کیوریس ہوتے ہیں یہ جاننے میں کہ آپ کس قدر پڑھے لکھے ہیں, آپ کی ڈگری کیا ہے, آپ کا سورس کیا ہے علم کا. کبھی اس سوال کو بہت انٹرٹین نہ کریں, اس لیے کہ پھر وہ آپ سے بہت ہائی ہوپس رکھتے ہیں. آپ کو یہ بھی پتا ہونا چاہیے, پھر آپ کو یہ بھی معلوم ہونا چاہیے, پھر یہ بھی یہ بھی. اچھا, آپ سے بھی لوگ کہتے ہیں آٹھ مہینے ہو گئے جاتے, یہ بھی نہیں آیا اب تک. ہاں نہیں آیا, ابھی تو سیکھ رہی ہیں, نہیں پتا. اچھا, اس وقت آپ اعتراض نہیں کرتے, یہ بڑی مشکل ہوتی, شیطان اعتراض نہیں کرنے دیتا, اور آپ کہتے ہیں نہیں نہیں مجھے پتا ہے, میں جانتا ہوں. اور بعض اوقات کیا کرتے ہیں لوگ, جھوٹی حدیثیں گھڑ کر دوسروں کو بتانے لگتے ہیں. اب تو وہ بھی پڑھ لیا کہ یہ بھی نہیں کر سکتے. اللہ تعالیٰ کو ہماری نفسیات کا پتا تھا نا, ہم کیا کر ہتھ کنڈے استعمال کریں گے, اس لیے ساری پیش بندیاں کر دی, سب رکاوٹ ڈال دی. अच्छा अब क्या है?
कभी भी अपने इल्म को सहारा न समझे, अपने इल्म पर डिपेंड न करें, अपने दिमाग पर रिलाय ना करें।
क्यों?
आपको पता है कि बाद आप एक चीज को बहुत अच्छी तरह याद किया था और यह कह रहा कि बिल्कुल भूल गया थी। और ये बात अगर पूछना है तो कभी कुरान के हाफिजों से पूछिए। बाद क्या होता है, याद कर रहे हैं, सुना रहे हैं, सुनाते चले जाते और बाद वही बहुत अच्छी याद की हुई चीज ऐसे वक्त सफाई होगी। अच्छा, जब आप टेस्ट देते हैं तो आप यही करते हैं, सारा आता था और फिर अब तो लगता कुछ भी नहीं आता, तो ये क्यों हुआ? अभी तो आप कह रहे थे सारा आता, अभी कहते कुछ नहीं आता, होता नहीं ये अल्लाह का इज्जत हो तो सब कुछ है। और कोई शख्स हर फम वाला नहीं हो सकता, वाला यही तो मैं विषय में माशा वफो का कोई इल्म नलीम, हर इल्म वाले के ऊपर एक और इल्म वाला है। कभी मानना हो कि मैं बहुत जानता हूँ और कभी इस पर शर्मिंदगी भी महसूस न करे तो नहीं आता, बहुत रिलैक्स होकर कहे इल्म हा इन रब्बी, अल्लाह को पता है मुझको नहीं पता। सी किताब, एक किताब में है, रजिस्टर्ड है, रिकॉर्डेड है, रिटन है, लिखे हुए हैं सब फैसले अल्लाह ने कि क्या माल है किसका। फमा बालुल कुरून अलूला, और फिरौन तो इंटरेस्टेड नहीं था अल्लाह के बारे में और जानने में। मूसा अलैहिस्सलाम मौका पाकर अल्लाह ताला की एक और सिफत बयान करते हैं, लाया दिल रब्बी वला यंसा, हालांकि उससे ये पूछा नहीं था, लेकिन मूसा अलैहिस्सलाम फिर बात का रुख किधर मोड़ देते, अल्लाह की तरफ, लाया दिल रब्बी वला यंसा। और आप देखिए इसका कितना रिदम है ना इसमें, आता कुल्ल शय खल्कहु सुम्मा हदा, लाया दिल रब्बी वला यंसा, मेरा रब न गलती करता है और न भूलता है। ये भी हिला देने के लिए काफी था ये जवाब कि लोग गलतियां करके भूल जाते हैं, लोग गुनाह करके मासूम बन जाते हैं। बहुत कम ऐसा होता है ना कि हम अपने माजी के गुनाहों को याद रख सके, हम तो एक दिन करके दूसरे दिन कहते हैं अच्छा कहाँ किया था हमने, हमने तो कुछ नहीं किया, हमने तो आज तक कोई गुनाह किया ही नहीं, आज तक कोई गलती नहीं। बड़े से बड़े मुजरिम को आप देखिए वो कहेगा मैंने तो कुछ नहीं किया। फरमाया वो जो पहली कौमे है ना कुरून अलूला, उन्होंने जो गलतियां की वो भूल चुके लेकिन मेरा रब नहीं भूला और न भूल सकता है, हर नक्स पाक है। अच्छा, इसमें एक और मैसेज भी है ना, फिर वो जो लिखा हुआ है ना और जो भूला नहीं है रब उनको उनका पूरा सिला भी देगा, जजा सजा वो भी आएगी।